यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी उद्धार र राहतका लागि तयारी अवस्थामा रहन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको सबै निकायलाई निर्देशन। म्याग्दीमा पहिरोले पुरिएर 19 जनाको शव भेटियो, 13 जना अझै बेपत्ता। नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या 50.5% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 431 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा कोरोना मुक्त हुनेको संख्या 8,442 पुग्यो र कोरोना भाइरस संक्रमणबाट विश्वभर मर्नेको संख्या 5,63,600 नाग्यो। समाचार विस्तारमा। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आजको बैठकले बाढ़ी पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी ती स्थानमा उद्धार र राहतका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्न सबै निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगत केही दिनदेखिको अविरल वर्षा अझै केही दिन जारी रहने र थप जनधनको क्षति हुन सक्ने निष्कर्ष निकाल्दै सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको परिषदका सदस्य सचिव अनिल पोखरेलले जानकारी दिनुभयो। बैठकले बाढ़ी पहिरोका कारण अवरूद्ध भएका सड़क खुलाउने र पुल तथा अन्य पूर्वाधारहरू यथासम्भव छिटो पुनः निर्माण गर्ने समेत निर्णय गरेको सदस्य सचिव पोखरेलले जानकारी दिनुभयो।
उपलब्ध सामग्रीहरू, टेन्ट लगायत अन्य औषधि उपचार गर्ने चिज उपकरणहरू, यो जोखिमका उच्चतम जहाँ जहाँ स्थानहरू छन् त्यसको नजिकै लगेर राखौँ। त्यसले गर्दाखेरि भोलि घटना घट्यो भने तुरन्तै त्यसलाई परिचालन गर्न सकियोस्, जस्ट इन टाइममा उहाँलाई उद्धार गर्न सकियोस्, उहाँलाई पुनस्थापना गर्न सकियोस्, सर सामग्रीहरूको जो गर्ने लगायतका कामहरूमा त्यसलाई अझै थप प्रभावकारी बनाउने हिसाबबाट निर्णयको कुराहरू गरिएको छ। त्यो सँगसँगै अब म्याग्दी लगायत अन्य ठाउँमा भएका जुन पुलहरू भत्कियो त्यसलाई छिटोभन्दा छिटो सुचारू गर्ने, म्याग्दीको पुललाई सम्भवतः 15 दिनभित्रमै सुचारू गर्न सकिन्छ भन्ने कुराहरूमा त्यहाँ निर्णय गरियो। त्यो सँगसँगै अब यता सिन्धुपाल्चोकको बाटोहरूलाई पनि छिटोभन्दा छिटो सुचारू गराउने हिसाबबाट छलफल र सम्बन्धित निर्णयहरू गरिएका छन्।
बैठकले बाढ़ी पहिरोका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिको समीक्षा गर्नुका साथै उद्धार तथा राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको सदस्य सचिव पोखरेलले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेल एवं विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। म्याग्दीको धौलागिरी गाउँपालिका मालिका र रघुगंगा गाउँपालिकामा पहिरोमा बेपत्ता भएका मध्ये 19 जनाको शव फेला परेको छ। पहिरोमा पुरिएर बेपत्ता मध्ये धौलागिरी गाउँपालिकाका 11 जना, मालिका गाउँपालिकाका 6 र रघुगंगा गाउँपालिकाका 1 जनाको शव फेला परेको म्याग्दीका सहायक प्रमुख जिल्लाधिकारी महेश सुवेदीले जानकारी दिनुभयो। मालिका गाउँपालिका 7 का विष्णु पौडेल, गौदेवी नेपाली, वीरबहादुर नेपाली, उनकी 3 महिनाका छोरी निशा नेपाली, सोही ठाउँका विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन् भने 1 जनाको नाम खुल्न सकेको छैन। यस्तै धौलागिरी गाउँपालिका 6 मराङका सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेशमा सुनार, मनबहादुर सुनार, कमला श्रीपाली, सुरक्षा नेपाली, सूरज श्रीपाली, जनिमा केसी र प्रकाश केसीको शव फेला परेको सहायक प्रमुख जिल्लाधिकारी सुवेदीले जानकारी दिनुभयो। रघुगंगा गाउँपालिका 6 का ललितमान छन्त्याललाई खोलाले बगाएकोमा उनको पनि शव फेला परेको छ। पहिरोको उच्च जोखिममा रहेका 220 जनालाई सुरक्षित स्थानमा सारिएको छ। म्याग्दीका प्रहरी नायब परीक्षक किरण कुवरले रघुगंगा गाउँपालिका 3 गलेश्वर राहुघाट खोला नजिकको बस्तीमा रहेका 21 घर धुरीका 85 जना परिवारलाई रघुगंगा गाउँपालिका 3 स्थित गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ। यस्तै पहिरोका कारण विस्थापितहरूलाई तत्काल राहतको व्यवस्था गर्न म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय र प्रदेश सरकारसँग स्थानीय तहमा माग गरेका छन्। जाजरकोटको बारेकोट गाउँपालिका 4 सार्की गाउँमा पहिरोमा परि बेपत्ता भएका 2 जनाको शव फेला परेको छ। आज सुभाष कार्की र कलु सार्कीको शव फेला परेसँगै मृतकको संख्या 9 पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिनुभयो। पहिरोमा परि अझै 5 जना बेपत्ता छन् र उनीहरूको खोजी भइरहेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो। यस्तै आज पहिरो प्रभावित बारेकोटमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री लगिएको छ। सुरक्षाका लागि त्रिपाल कम्बल चामल चिउरा चाउचाउ लगायत राहत सामग्री पठाइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। बजाङको कालगंगा खोलामा बगेर दुईजना बालक बेपत्ता भएका छन्। देउरा बजारमा बस्दै आएका केदारसिंह गाउँपालिका वडा नम्बर एकका 11 वर्षीय रोशन दमाई र सोही गाउँपालिका चारका 14 वर्षीय जगत अधिकारी नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको बजाङका प्रहरी प्रमुख डीएसपी गणेश बमले जानकारी दिनुभयो। उनीहरूको खोजी गरिएको छ। सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। कोशी ब्यारेज कन्ट्रोलका अनुसार कोशी ब्यारेज कन्ट्रोल रूमले बिहान 2,75,000 क्युसेक प्रति सेकेण्ड पुगेको बहाव साँझ 6 बजेको मापन अनुसार घटेर 2,32,095 क्युसेकमा झरेको छ। अहिले ब्यारेजका 33 ढोका खोलिएका छन्। बाढ़ी मापन केन्द्र चतराका अनुसार यति बेला पानीको तह 5.34 मिटरमा छ। सुनसरीका प्रहरी प्रमुख कमल थापाले आँतिनुपर्ने अवस्था नरहेको भन्दै सम्भावित विपदलाई मध्यनजर गर्दै सावधानी सहितको पूर्व तयारी अपनाइएको बताउनुभयो। सिन्धुपाल्चोकको भोटे कोशीको पहिरोमा परि बेपत्ता नाङ्चे मगरको सकुशल उद्धार गरिएको छ। हिजो बिहान भोटे कोशी पहिरोमा परि बेपत्ता भएका मगरलाई खोजी तथा उद्धारका क्रममा आज जीवितै फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्ले जानकारी दिनुभयो। मनसून न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकामा आगामी 3 दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश नम्बर 1-2 बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। कमला नदीमा पानीको बहाव बढ़दै गएपछि सिराहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ़दै गएपछि नदी आसपासमा पर्ने कर्जनहा कल्याणपुर र सिराहा नगरपालिकाको विभिन्न गाउँका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ। अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले पानीको बहाव थप बढ़न सक्ने भएकाले नदी आसपासका स्थानीयलाई सतर्क रहनुपर्ने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो। कमला नदीले बाढ़ीबाट पुर्याउन सक्ने क्षतिलाई रोक्न सतर्कता अपनाइएको पनि उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीले मिलेर गरिरहेको जानकारी दिनुभयो। आज थप 431 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेशन सेन्टरबाट 431 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 8,442 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 50.5% रहेको छ। यसैगरी आज देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 3,648 जनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 70 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज प्रदेश नम्बर 1 13 जना, प्रदेश नम्बर 2 5 जना, बागमती प्रदेशमा 14 जना, गण्डकी प्रदेशमा 16 जना, प्रदेश नम्बर 5 10 जना, कर्णाली प्रदेशमा 7 जना र सुदूरपश्चिम प्रदेशमा 5 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म 16,719 जना कोरोना भाइरस संक्रमित भएका छन्। यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 38 पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट थप 3 जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या 38 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका 10 शंखमूलका 60 वर्षीय पुरूष र गोकर्णेश्वर नगरपालिका 4 54 वर्षीय पुरूष तथा सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका 6 45 वर्षीय पुरूष छन्। मन्त्रालयका अनुसार शंखमूलका संक्रमित फोक्सोमा पानी जमेको तथा मृगौलाको मृगौला रोगको उपचारका लागि पाटन अस्पताल, गोकर्णेश्वर चारका पुरूष मृगौला रोगको उपचारका लागि सिनामंगल स्थित काठमाण्डु मेडिकल कलेज र सिन्धुपाल्चोकको पाँच पोखरी छका संक्रमित क्षय रोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना भएकामा उनीहरूको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज 24,097 जना रहेका छन् भने 8,239 जना विभिन्न आइसोलेशन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
पछिल्लो पुस्ताको एनटी 4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। एनटी 4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कंग्रेसको 14 महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। गण्डकी प्रदेशका कंग्रेस नेता कार्यकर्ताहरूसँगको भर्चुअल बैठकमा नेता पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउनुहुँदै कतै महाधिवेशन नगराउनेहरू सक्रिय हुन्छन् कि भन्नेमा भने खबरदारी गर्न आग्रह गर्नुभयो। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले श्रमजीवी पत्रकारको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कंग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सहमहामन्त्री डाक्टर महतले कोरोना महामारी र विपदको समयमा अग्रमोर्चामा रहेर जनतालाई सुसूचित गर्ने पत्रकारको पेशागत सुरक्षाप्रति सम्बन्धित संचारगृह र राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले जनताको पीड़ामा सरकार संवेदनशील बन्नुपर्ने भन्दै संकटको सामना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवीको पेशागत सुरक्षाका लागि युनियन निरन्तर लागि रहने बताउनुभयो। आर्थिक वर्ष सकिने लाग्दा जाजरकोटमा विकास निर्माणको कामले तीव्रता पाएको छ। खोला किनारमा तारजाली लगाउनेदेखि सड़क निर्माणको काम धमाधम भइरहेका बेला बजेट सक्नकै लागि गरिने असारे विकास दिगो नहुने स्थानीयवासीको भनाई छ। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
जाजरकोट जिल्लामा असारे विकास निर्माणको कामले तीव्रता पाएको छ। सड़क खन्नेदेखि तारजाली लगाउने काम धमाधम भइरहेका छन्। बजेट खर्च निराशाजनक देखिएपछि यति बेला सरकारी कार्यालय तथा स्थानीय सरकारलाई बजेट सक्न भ्याइ नभ्याइ भएको देखिन्छ। असार मसान्तसम्म संघीय सरकारको पूँजीगत तर्फको करिब 90% र प्रदेश सरकारको अनुदानको 80% बजेट सक्नुपर्ने बाध्यता छ। व्यवस्था परिवर्तन भए पनि काम गर्ने कार्यशैली पुरानै भएको बताउनुहुन्छ भेरी नगरपालिका तीनका टोपा।
व्यवस्था परिवर्तन भयो, विकास निर्माणको गर्ने तौर तरिका उही पुरानै विगतका व्यवस्था हुँदाखेरि जो थियो। फिरिज हुने बेला असारको लास्टतिर बजेट आउने, काम राम्रो नहुने, गुणस्तरीय नहुने।
असारमा आएर एकैपल्ट बजेट सक्ने कामले दिगो विकासमा असर पार्ने बताउनुहुन्छ उसे गाउँपालिका चार तम्तीका स्थानीय कालीबहादुर शाही।
जनतालाई दुःख दिने र यो बजेट सक्ने काम मात्रै भइरहेको छ। साउनबाट सुरु भएको बजेटलाई जस्तै मक्सी पुष माघसम्म वितरण गरिसक्नु पर्यो र काम हामीले फागुन चैत
सबै बजेट असारमै खर्च गर्दा कामको गुणस्तर समेत नहुने र भ्रष्टाचार बढ्ने बताउनुहुन्छ नलगा नगरपालिका 8 मईदेखि सरिता सिंह।
संरचना परिवर्तन भयो नि, यो चाहिँ परिवर्तन भएको छैन, यो भ्रष्टाचारहरू झन् बढिरहेको छ। यो असारको मसान्त लागुन्जेलसम्म योजनाहरू सम्झौता भइराखेका छन्।
भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले कोरोना भाइरसका कारण विकास निर्माणको काममा केही बाधा पुगेको बताउँदै आगामी वर्ष यसलाई सुधार गरेर लैजाने बताउनु भएको छ।
25 गते हाम्रो जति कामहरू निर्माण सम्झौता भएको छ यो काम चाहिँ तीव्र गतिले भइरहेछ, अब आउने बाकी छ नि त्यो चाहिँ हामी सम्झौता नगर्ने, असान मन्त्रालयसम्म भुक्तानी गरिदिने कामहरू भएको। COVID-19 गर्दा यो काम रोकिएको थियो, हाम्रो वैशाख 25 गतेदेखि यहाँ हाम्रो असार 25 गतेसम्म तीव्र गतिले भइरहेछ यो काम। आगामी वर्षमा अब भदौदेखि नै त्यो काम निर्माण अगाडि गर्छ।
3 नगरपालिका 4 गाउँपालिका प्रदेश तथा संघीय सरकारबाट प्राप्त पुँजीगत तर्फको ठूलो बजेट चालू आर्थिक वर्षको अगाडि खर्च गरेर जिल्लाको दिगो विकासमा जोड़ दिनु आवश्यक देखिन्छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
नेपाल सरकारले स्थापना गरेको विद्यापति पुरस्कार कोष जनकपुरधामले वार्षिक रूपमा मैथिली भाषा साहित्य कला संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका पाँचजना श्रष्टालाई आज जनकपुरमा विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरेको छ। 2,00,000 रकम तथा सम्मान पत्र सहितको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार 2076 धनुषाका चन्द्रशेखर उपाध्यायलाई पुरस्कृत गरिएको छ। यसै गरी नेपाल विद्यापति कला संस्कृति पुरस्कार 2076 धनुषाकै लक्ष्मण मण्डल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार 2076 सप्तरीका दिनेश यादव, नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार 2076 पत्रकार उपेन्द्र भगत नागवंशी र नेपाल विद्यापति अनुवाद पुरस्कार 2076 मोरङका शिवनारायण पण्डितलाई पुरस्कृत गरिएको छ। ती सबै पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। कार्यक्रममा प्रदेश नम्बर 2 का प्रदेश प्रमुख तिलक परियारले मैथिली भाषा साहित्य तथा संस्कृतिको विकासमा महाकवि विद्यापतिको योगदान चिरस्थायी बनाउनका लागि नेपाल सरकारले विद्यापति कोषको स्थापना गरेको बताउनुभयो। प्रदेश नम्बर 2 का प्रदेश प्रमुख परियारले सबै पुरस्कृत व्यक्तित्वलाई नगद सम्मान पत्र दोसल्ला तथा पाग लगाएर पुरस्कार प्रदान गर्नुभयो। असार सकिने लाग्दा बैतडीमा 40% भूभागमा मात्र रोपाई भएको छ। कोरोनाको प्रभावका कारण सामाजिक दूरी कायम गर्दै रोपाई गर्नु परेको कृषकहरू बताउँछन्। बैतडीबाट संवाददाता लक्ष्मी दत्त पाण्डेको रिपोर्ट।
कोरोनाको संक्रमणका कारण घोषणा गरिएको बन्दाबन्दी केही खुकुलो भएपछि बैतडीका कृषकहरूले सामाजिक दूरी कायम गर्दै रोपाई गरिरहेका छन्। फौजी किराले तयार भएको धानको बेर्ना खाइदिँदा पुनः बेर्ना तयार गरी रोपाई गर्नु परेकाले रोपाईमा ढिलाइ भएको हो। कोरोनाको संक्रमणका डरले सामाजिक दूरी कायम गरी रोपाई गरिराखेको बताउँछन् सुर्नाया गाउँपालिका वडा नम्बर 5 का कृषक हर्कबहादुर विष्ट।
सामाजिक दूरी कायम गरेर रोपाई गरिरहेका छौं, रोपाई नगरेर के खाने, रोपाई गर्नु पर्यो।
कोरोनाको संक्रमणका डरले कामदार नपाई रोपाई गर्न ढिलो भए पनि आफ्नो सुरक्षा आफै अपनाई रोपाई गरिराखेको पाटन नगरपालिका वडा नम्बर 6 का अगुवा कृषक लालसिंह विष्टले बताउनुभयो।
हामीले आफ्नो सुरक्षा आफै अपनाएर जहाँसम्म पनि बर्खालाई मार्का नपर्ने गरी समाजलाई बचाउट गर्ने गरी हामीले आफ्नो कामलाई अगाडि बढाइरहेका छौँ।
गाउँ घरमा कोरोनाको त्रास फैलिरहेकाले 3 मिटरको दूरी कायम गरी कृषि कार्य गरिरहेको राष्ट्रपति अगुवा कृषकबाट सम्मानित कृषक जयन्ती विजयले बताउनुहुन्छ।
कोरोनाको डरले 3 मिटरको दूरी कायम गरेर हामी खेतबारीमा रोपाई अनि कृषि खेती गरिरहेका छौँ।
सुदूरपश्चिम प्रदेशको पहाड़ी जिल्लामा मनसुनी वर्षा ढिलो पुग्दा 40% भूभागमा मात्र रोपाई गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्ण बहादुर चन्दले बताउनु भएको छ।
जिल्लामा टोटल खेती योग्य जमिन भनेको हाम्रो 25,700 हेक्टर हो। रोपाई हुने क्षेत्रफल भनेको 9,000 हेक्टर छ। 9,000 हेक्टरमा अहिलेको स्थितिमा 3,600 हेक्टरमा करिब 40% जति रोपाई गर्ने कार्य हाम्रो सम्पन्न भएको छ।
आफूहरू रोपाईमा व्यस्त रहे पनि समयमा मलखाद नपाउँदा ढिलाइ भएको अगुवा कृषकहरूले गुनासो गरेका छन्। लक्ष्मी दत्त पाण्डे, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 5,63,600 नागेको छ। विश्वका प्राय सबै राष्ट्रमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या 1,26,60,000 भन्दा बढ़ी पुगिसकेको छ भने संक्रमण निको हुनेको संख्या बढ़ेर 73,90,000 पुग्न लागेको छ। कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी संक्रमित देश अमेरिकामा संक्रमितको संख्या 33,00,000 पुग्न लागेको छ भने 1,36,700 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। पछिल्लो समय संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको भारतमा कुल संक्रमितको संख्या 8,25,736 पुगिसक्दा मृत्यु हुनेको कुल संख्या 22,171 पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिनु भएको छ। अमेरिकी कंग्रेस समक्ष झूठो बोलेको, अवरोध खड़ा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई अदालतले दोषी ठहराएपछि उनलाई जेल सजाय गरिएको थियो। सन् 2016 राष्ट्रपति ट्रम्पको चुनावी अभियानलाई सघाउन रूसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोड़िएर सजाय पाउने स्टोन ट्रम्पका 6 सल्लाहकार हुन्। वाशिङटन डीसी कोर्ट अफ अपिल्सले स्टोनको 40 महिने हिरासत शुरू हुने समयपछि सार्न अस्वीकार गरे लगत्तै राष्ट्रपति ट्रम्पको यस्तो घोषणा आएको हो। उनको जेल सजाय घटाइएकोमा राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
नेपाल धितोपत्र बोर्डले थप 19 कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेको जनाएको छ। शेयर बिक्रीका लागि बीमा कम्पनी, जलविद्युत, लघुवित्त, मर्चेन्ट बैंक र अन्य समूहका कम्पनीले बोर्ड समक्ष अनुमति मागेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो।
चन्द्रगिरी हेल्थ र रिलायन्स इन्सुरेन्सले अप्लाई गर्नुभएको छ आइपिओमा जानको लागि, त्यसको चाहिँ हामीले प्रोसेसिङहरू गरिरहेको छौँ। आउने वर्षको हामीले अनुमान गरेको चाहिँ नि यो लाइफ इन्सुरेन्स कम्पनीहरू जो भनौँ न यो पब्लिकमा नगएकोहरू छन् होइन, अनि उनीहरू चाहिँ यो आर्थिक वर्षमा जान्छन् जस्तो चाहिँ हामीलाई लागेको छ। किनभने कतिपयले चाहिँ गत वर्ष नै हामीलाई जानको लागि चाहिँ अप्रोचहरू गर्नुभएको थियो, तर हाम्रो नियममा चाहिँ कस्तो छ भने एक पूर्ण आर्थिक वर्षको अडिट नभइकन चाहिँ पब्लिकमा जान पाइँदैन भन्ने व्यवस्था भएको हुनाले यो आर्थिक वर्षमा चाहिँ उहाँहरूको त्यो पूरा हुन्छ। र अझै कतिको त अब बिमा समितिमा यो एक्चुअल भ्यालुएसन र ब्यालेन्स सिटहरू अप्रुभलको अवस्था छन् भन्ने पनि उहाँहरूले हामीलाई जानकारी दिनुभएको हुनाले यो आफ्नावटा यो लाइफ इन्सुरेन्स कम्पनीहरू, त्यसपछि गएर अब अरू हाइड्रो कम्पनीहरू पनि छन् एक दुईवटा होइन, यो माउन्टेन एनर्जी भन्ने छ, यो हामी कहाँ चाहिँ भनौँ न यो अन्तिम अवस्थामा अप्रुभलको अवस्थामा छ, त्यो चाहिँ नि जान लागिरहेको अवस्थामा पनि छ। त्यसैले 10-12 कम्पनीहरू अरूहरू पनि आउँछन् भन्ने चाहिँ हामीले अनुमान गरेका छौँ।
कोरोना भाइरसका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका एनआईसी, लघुवित्त र अजोड इन्सुरेन्स कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको प्रवक्ता गिरीले बताउनुभयो। शेयर बजारलाई अझ पारदर्शी बनाउन सुपरिवेक्षण, अनुगमन, कानूनी सुधार, संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाइने बोर्डले जनाएको छ। रूपन्देहीमा लुम्बिनी मेट्रो सिटी प्रालीका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ। गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालीले सुरक्षा सतर्कता अप्नाएर सवारी साधन सञ्चालन गर्न लागेको हो। प्रदेश नम्बर 5 मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपरान्हदेखि बस सञ्चालनमा ल्याइने प्रालीका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो। बसमा यात्रु चढाउनु अघि थर्मल गनबाट जरो मापन, मास्क र सेनेटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिने लगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालीले जनाएको छ।
नेपाली क्रिकेट खेलाड़ी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लीग सीपीएललाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ। यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमति नदिँदा सीपीएल हुने नहुने बारे अन्यल थियो। अब प्रतियोगिताका लागि अनुमति पाएपछि सीपीएल हुने पक्का भएको हो। आगामी अगस्त 18 सेप्टेम्बर 10 सञ्चालन हुने सीपीएल दर्शक बिना रंगशालामा खेलाइनेछ। सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपालि तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबाको 2 मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ। सीपीएलमा भाग लिने खेलाड़ीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परीक्षण गरिने आयोजकले जनाएको छ। खेलाड़ी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई 14 सेल्फ आइसोलेसनमा राखिने बताइएको छ। आयोजक सीपीएल र त्यहाँको सरकार बीच प्रतियोगिता सञ्चालनको मापदण्ड बारे सहमति भएको हो। प्रतियोगिताका लागि 19 सन्दीप 1,30,000 अमेरिकी डलरमा अनुबन्धित भएका छन्। उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनौट गरेको थियो। प्रतियोगिताका लागि 23 देशका 537 खेलाड़ीले नाम दर्ता गराएका थिए। सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य 90,000 अमेरिकी डलर तोकेका थिए। सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन्। यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् 2018 सेन्ट किट्स एण्ड नाभिस प्याट्रियसका लागि 5,000 तथा दोस्रो संस्करण सन् 2019 बार्बाडोस ट्राइडेन्सका लागि 70,000 अमेरिकी डलरमा अनुबन्धित भएका थिए। इंल्याण्डलाई विश्वकप फुटबलको उपाधि जिताउने फुटबलर ज्याक चार्ल्टनको निधन भएको छ। क्यान्सर रोगबाट पीड़ित चार्ल्टनको 85 उमेरमा शुक्रबार निधन भएको उनको परिवारले स्टेटमेन्ट मार्फत जानकारी गराएका हुन्। सन् 1966 इंल्याण्डले पहिलोपटक विश्वकप फुटबल उपाधि उचाल्दा चार्ल्टन टीमको सदस्य रहेका थिए।
अब मौसम। हाल देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 देशभर सामान्यदेखि पूर्व बदली रही पूर्ण बदली रही धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1-2 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। जिल्लाको अधिकतम 24 डिग्री सेल्सियस न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 44.2 मिलीमिटर काठमाडौँको अधिकतम 27.8 डिग्री सेल्सियस न्यूनतम 20.8 डिग्री सेल्सियस वर्षा 3.2 मिलीमिटर पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस न्यूनतम 22.3 डिग्री सेल्सियस वर्षा 19.5 मिलीमिटर वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस न्यूनतम 24.9 डिग्री सेल्सियस वर्षा 0.3 मिलीमिटर र दिपायलको अधिकतम 33 डिग्री सेल्सियस न्यूनतम 24.6 डिग्री सेल्सियस वर्षा 11.2 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बाढ़ी पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी उद्धार र राहतका लागि तयारी अवस्थामा रहन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको सबै निकायलाई निर्देशन। म्याग्दीमा पहिरोले पुरिएका 19 जनाको शव भेटियो, 13 जना अझै बेपत्ता। नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या 50.5% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 431 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा कोरोना मुक्त हुनेको संख्या 8,442 र कोरोना भाइरस संक्रमणबाट विश्वभर मर्नेको संख्या 5,63,600 नाग्यो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।